नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सरकारले लामो समयदेखि बागमती किनारमा पकड जमाएर बसेकाहरूलाई हटाई नदी किनार खाली गरेको छ। लामो समय यो बस्तीलाई राजनैतिक दलहरूले भोट ब्याङ्क जस्तो गरी राखेका थिए, तर यो सरकारले ती बस्तीहरू हटाउँदै वास्तविक सुकुम्बासीहरूलाई व्यवस्थापन गर्ने जनाएको छ। काठमाडौँका नदी खोला किनारमा रहेका अन्य बस्तीहरू पनि हटाउन सरकार लागेको छ। ती बस्तीहरूमा अधिकांश सुकुम्बासी भन्दा पनि अन्य ठाउँमा घरजग्गा रहेका व्यक्तिहरू हुँदा ती बस्तीहरू हटाउन सरकारलाई सहज भएको हो। हिजो विशेष गरी थापाथलीको बस्ती हटाउँदै शुरू गरिएको थियो। त्यसपछि सिनामंगलको गैरीगाउँ पुग्दासम्म त्यहाँ बसोबास गर्नेहरूले सहज रूपमा बस्ती छोडेको पाइए पनि भक्तपुर क्षेत्र को मनोहरा खोला किनारमा चाहिँ केही झडप भएको थियो। कुनै पनि ठाउँमा जग्गा जमिन नभएकाहरूलाई व्यवस्था गर्नु सरकारको दायित्व पनि हो। त्यस्ता व्यक्तिहरूलाई अब सरकारले कसरी व्यवस्थापन गर्ला? सरकारले गृह कार्य गरेकै होला। हालका लागि केही संस्थालाई, केही भनौं न, यस्ता व्यक्तिहरूलाई नागार्जुनमा रहेको अपार्टमेन्टमा राख्ने तयारी पनि सरकारले गरेको जनाएको छ। आज हामी सरकारले शुरू गरेको सुकुम्बासी भनौ अव्यवस्थित तरिकाले बसोबास गर्नेहरूलाई हटाउने अभियान, उनीहरूको व्यवस्थापन सँगै सरकारले दीर्घकालीन रूपमा यस्ता बस्ती र यस्ता नागरिकहरूलाई, व्यक्तिहरूलाई चाहिँ के गर्नु पर्ला लगायतका विषयमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, र उहाँकै पालामा विशेष गरी सुकुम्बासीहरूलाई, अव्यवस्थित बसोबासीहरूलाई राख्नका लागि काठमाडौँको नागार्जुनमा अपार्टमेन्ट पनि निर्माण भएको थियो। तर त्यो अपार्टमेन्ट चाहिँ काम नलाग्ने, खाली रित्तो खाली रहेको र कोही मानिसहरू नबस्दा त्यो अपार्टमेन्ट आफै जीर्ण अवस्थामा पुगेको थियो। सँगै उहाँले काठमाडौँका सड़कहरू आफ्नो कार्यकालमा फराकिलो बनाउने काम पनि गर्नुभयो, जसका कारण अहिले हामीले माइती घरदेखि तीनकुनेसम्म सँगै लाजिमपाट सड़क, कलंकीसम्म पुग्ने सड़क फराकिलो भएको छ र ती सड़कहरूमा हामी हिँड्न पाएका छौं। यही विषयमा आज हामी कुरा गर्छौं। हामीसँग डाक्टर साहब आइसक्नु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
अब शुरूमा अब सरकारले हिजोदेखि जुन खालको अभियान शुरू गर्यो, खोला किनारमा बसेका अव्यवस्थित बसोबासीहरूलाई हटाउने अभियानमा सरकार लागेको छ। एक हिसाबमा हेर्दा विभिन्न पुराना सरकारहरूले नसकेको काम यो सरकारले सम्पन्न गरेको छ। खोला किनार खाली गरिएको छ, विशेष गरी बागमती किनार र मनोहरा खोलामा चाहिँ हिजोदेखि आज पनि त्यहाँ बिहानैदेखि खाली गर्ने अभियान सरकारले शुरू गरेको छ। यहाँले चाहिँ यसलाई कसरी हेर्नु भएको छ?
सबभन्दा पहिले अलि यो शब्द प्रयोगमा अलि ध्यान दिउँ कि भन्ने मेरो आग्रह छ, किनकि म यो शहरी विकास योजनाको विद्यार्थी, एउटा आवास र आर्किटेक्चरको पनि विद्यार्थी हुनुको नाताले यो आवासको अधिकार भनेको सबैको चाहिँ एउटा मौलिक अधिकार हुन्छ। अब हाम्रो जस्तो संकटकालीन समाजमा गाउँको अर्थतन्त्र भत्किएर एउटा सहरीकरण बढ्दै गएपछि मान्छे सहरमा आउँछन्, सहरमा आवासको पर्याप्त व्यवस्था नहुँदाखेरि सम्पन्नहरूले त आफ्नो व्यवस्थापन गर्छन्, तर जुन गरिबहरू हुन्छन्, श्रमिकहरू हुन्छन्, उनीहरू चाहिँ बाध्य भएर चाहिँ यस्ता अव्यवस्थित ठाउँमा बस्न बाध्य हुन्छन्। त्यसैले पहिलो कुरो चाहिँ हामीले सुकुम्बासीलाई हटाउने भन्ने भाष्य भन्दा पनि यो आवासविहीनहरू, सहरी आवासविहीनहरूको चाहिँ व्यवस्थापन र जुन सार्वजनिक जग्गा हुन्छ त्यसमा चाहिँ अतिक्रमण गर्ने फेरि एकथरी भूमाफिया अलि अपराधी मानसिकता भएका व्यक्तिहरू पनि हुन्छन्। त्यसैले यसलाई दुई पाटोमा हेरेर एउटा आवासविहीनहरूको चाहिँ आवासको चाहिँ पुनर्व्यवस्थापन अभियान हो यो। दोस्रो भनेको चाहिँ सार्वजनिक जग्गालाई अतिक्रमण गरेर दुरुपयोग गर्ने जुन भूमाफिया भन्ने चलन छ, तिनीहरूलाई बाट चाहिँ सार्वजनिक जग्गालाई चाहिँ पुनर्प्राप्ति गर्ने अभियान भनेर भन्नु राम्रो होला। त म आफै पनि यो विषयको चाहिँ अलिकति रुचि राख्ने व्यक्ति भएको हुनाले यो घटनाक्रम मैले हेरिराखेको छु। सरकारले राम्रै उद्देश्यले नै यो गरेको हुनुपर्छ, र हिजोको थापाथलीबाट सुरु भएर साध्यनगर, गैरीगाउँ हुँदै मनोहरासम्म पुग्दा पहिले चाहिँ शान्तिपूर्ण ढङ्गले नै भयो, मनोहरामा पुग्दा बेलुका झडप भयो भन्ने मैले थाहा पाएँ। त्यसले सकभर यसरी शान्तिपूर्ण ढङ्गले हुनु सकारात्मक नै छ, यसमा चाहिँ त्यहाँका बसोबास गर्नेहरूले पनि सबैले सहयोग गर्नुभएको म बुझ्छु सर। यो भनेको सरकारप्रतिको एउटा विश्वास पनि हो होइन, यसलाई सरकारले राम्रोसँग ग्रहण गरोस्। र मनोहरातिरको झडप चाहिँ के कसो भएको हो मलाई पछिल्लो ज्ञान भएन, फेरि पनि यो चाहिँ व्यवस्थित सहरीकरण हुनुपर्छ र जुन आवासीय विहीनहरू छन् हाम्रो संविधानले दिएको पनि उनीहरूको मौलिक अधिकार छ त्यसको चाहिँ प्राप्तिको निम्ति राज्यले चाहिँ विशेष ध्यान दिएर उनीहरूलाई पुनस्थापना गर्नुपर्छ र अतिक्रमित जग्गा चाहिँ पुनर्प्राप्ति गरेर सदुपयोग गर्नुपर्छ।
त्यसो त अब आवासविहीन भन्नुभयो यहाँले, काठमाडौँ उपत्यकामा त्यस्ता धेरै आवासविहीनहरू छन् जो चाहिँ यो गुजाराका लागि भाडामा बसिनेहरूको संख्या पनि धेरै छ। अब यो यससँग जोडेर हेर्दा चाहिँ कसरी हेर्न सकिन्छ, अब कति आवासविहीनहरू अब त्यो सार्वजनिक जग्गामा गएर सामान्य बस्ने व्यवस्था गरे, अब कतिपय आवासविहीनहरू अब केही रकम दिएर कोठा भाडामा बसेका छन्, अब यसलाई हेर्दा त कसरी हेर्न सकिन्छ?
हो, यो आवास शहरी आवासको चाहिँ एउटा विश्वव्यापी रूपमा नै समस्याहरू छन्, त्यसले त्यसको हल गर्ने विभिन्न विधिहरू चाहिँ विभिन्न देशहरूमा चाहिँ अप्नाइएको छ। अहिलेलाई हामी सुकुम्बासी बस्ती भन्छौँ, त्यसो जस्तै बम्बे भए, करान्सी, रियो डी जानेरू, मनिला, यस्ता चाहिँ अब त्यो त लाखौँ जनसङ्ख्या 20 लाख चाहिँ जनता चाहिँ त्यसमा बस्ने र त्यसको पुनर्स्थापन गर्नुको निम्ति अब अन्तर्राष्ट्रिय रूपमा पनि अब युएन हेबिटेट सेन्टरै भन्ने छ, संयुक्त राष्ट्र सङ्घको पनि त्यो निकाय, त्यसले समय चाहिँ यसबारे अध्ययन गरेर विभिन्न विधिहरू विकास गरेको छ। हाम्रो नेपालमा पनि हामीले यसलाई व्यवस्थित ढङ्गले अगाडि बढाउनु पर्छ भनेर मेरै पालोमा मैले छुट्टै एउटा चाहिँ सहरी विकास मन्त्रालय बनाएर र पहिले एउटा आवास भन्ने विभाग भन्ने पनि छ त्यसभित्र, त्यो व्यवस्थित ढङ्गले चाहिँ आवास विहीनहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरो चाहिँ प्रयत्न गरिएको छ। हाम्रो संविधानमा पनि सबैको सबै व्यक्तिलाई चाहिँ आवास विहीनलाई आवासको व्यवस्था गर्नु राज्य दायित्व भनेर हामीले चाहिँ लेखेका पनि छौँ। त्यस हिसाबले यो राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवको आधारमा यसलाई अगाडि बढाउनुपर्छ। जहाँसम्म अब गरिबहरू, श्रमिकहरू, आवास विहीनहरू उसमा हुन्छन् उनीहरूलाई चाहिँ राज्यले उनीहरूले सहयोग गर्ने विधि खोज्नुपर्छ। अब सिटीमा सबैले राज्यले नै बनाएर फ्रीमा बाँध्न त सक्दैन, तर त्यसका विभिन्न विधिहरू के हुन्छन् भने एउटा त राज्यले नै सस्तो दरमा चाहिँ आवासहरू बनाएर अनि उनीहरूलाई चाहिँ किस्ताबन्दीमा 15 वर्ष 20 वर्ष कमर्सल तिर्दै गएर चाहिँ उनीहरू आफ्नै बनाउने स्वामित्व गर्ने एउटा तरिका हुन्छ। अर्को चाहिँ घडेरीहरू यस्तो चाहिँ उनीहरूलाई चाहिँ सस्तो उपलब्ध गराएर र त्यहाँ आफै निर्माण गर भनेर गर्ने पनि हुन्छ, कतिपय समुदायले गर्ने पनि गर्छन्। त्यसले नेपालमा पनि विभिन्न विधिहरू अप्नाइएको छ। एउटा सुरुमा त किर्तिपुरमा अलि हुन्छ, त्यसमा एनजिओ र अन्तर्राष्ट्रिय संस्थाले सहयोग गरेर समुदायकै सहयोगमा नै 40-50 घरहरू चाहिँ त्यहाँ आफैले बनाएर पनि बसेको पनि छ, त्यो पनि राम्रो उदाहरण मानिन्छ। र नेपालमा चाहिँ अब हाम्रो जुन विष्णुमरी, बागमती, मनोहरा लगायतका ठाउँमा विशेष त काठमाडौँमा अन्यत्र पनि छ, मैले काठमाडौँकै उपत्यकाको कुरा गरेँ। अब यसको पुनर्स्थापनाको गर्ने निम्ति भनेर मेरै पालामा अब पहिले त यसको चाहिँ अभिलेखन राम्रोसँग गर्नुपर्छ, को चाहिँ सक्कली आवासविहीन हुन्, कोही चाहिँ को चाहिँ नक्कली अर्काले अधिक्रमण गरेर त्यहाँ चाहिँ राखेका मान्छेहरू हुन्छन् त्यसको चाहिँ छुट्याएर गर्ने भन्ने गर्नुपर्छ पहिले। त्यो मेरो पालामा नै अगाडि बढेको थियो र त्यही क्रममा नै अहिले तपाईँले भन्नुभयो भूमिका भन्नुभयो जस्तै सरकारले नै आवासहरू निर्माण चाहिँ गर्ने र सस्तो दरमा किस्ताबन्दीमा चाहिँ आवास विहीनलाई दिने भन्ने मोडालिटी अन्तर्गत चाहिँ यो चाहिँ बालाजीको इचङ्गु नारायणमा त्यो चाहिँ युनिट आवास युनिटहरू बनाइएको 233 युनिट त बनि पनि सकेको छ र चाहिँ केही समयदेखि चाहिँ त्यसलाई प्रयोग गर्ने चाहिँ बाँकी छ। र अहिले मैले सुने अनुसार चाहिँ सरकारले विभिन्न ठाउँमा सुकुम्बासीहरूलाई त्यहाँबाट लिएर चाहिँ जो वास्तविक सुकुम्बासी हुन् पहिचान गर्ने तिनीहरूलाई र पहिचान गरेपछि विभिन्न ठाउँमा राख्ने तीमध्ये एउटा त्यो इच्छुक नारायणको प्रयोग गर्ने भन्ने मैले बुझेको छु, त्यो ठिकै छ। तर चाहिँ दीर्घकालीन ढङ्गले हल गर्नको निम्ति चाहिँ हामीले चाहिँ राज्यले नै सार्वजनिक आफ्नो जग्गा त थुप्रै छन् अतिक्रमण भएर बसेका त्यसको पुनर्प्राप्ति गर्ने र अलिकति धनी छन् उनले त आफैले बनाउन सकिहाल्छन्, जो अलिकति मध्यम निम्न मध्यम र एकदम निम्न वर्गका हुन्छन् उनीहरूको निम्ति चाहिँ राज्यले सब्सिडाइज गरेर एउटा किस्ताबन्दीमा उनीहरूले प्राप्त गर्ने ढङ्गले बनाएर चाहिँ वितरण गर्ने अथवा जमिनहरू उपलब्ध गराएर उनीहरूले चाहिँ गरेर दिने यस्ता विधि अप्नाउन सकिन्छ र पर्छ भन्ने मलाई लाग्छ।
अब भूमिहीनका नाममा विगतमा राजनीतिक दलहरूले यसलाई उपयोग गरे जसका कारण चाहिँ यो समस्या समाधान हुन सकेको थिएन र यसपालि चाहिँ यो सरकारले आँट गरेको छ। अब यसलाई चाहिँ यहाँले यो आँटलाई चाहिँ के भन्नुहुन्छ? अब विगतमा पनि यो समस्या थियो तर विगतका सरकारहरूले किन यो विषयमा आँखा चिम्लेर बसेका थिए?
होइन, यो अब अहिले अहिलेको सरकारले त कसरी त उहाँले जाने कुरा हो मैले भन्ने कुरा भएन। मेरो बुझाइमा उहाँले एउटा ठुलो म्यान्डेट प्राप्त गरेर आउनु भएको छ, यो विषय विगतमादेखि नै गर्ने प्रयत्न गर्दाखेरि पनि त्यहाँ विभिन्न शक्ति केन्द्रहरूले चलखेल गर्ने अनि राजनीतिक दलहरूभित्र पनि एउटा चुनावी मुद्दाको रूपमा यसलाई उठाउने अनि फेरि चाहिँ दुरुपयोग गर्ने, अर्को फेरि एनजिओ आइएनजिओका पनि त्यस्ता सञ्जालहरू पनि छन् जसले चाहिँ आफ्नो धन्दाको निम्ति पनि यसले गिजेलाई राख्ने यस्तो प्रवृत्ति पनि हुन्थ्यो। त्यसैले यसलाई चाहिँ त दरो आँट गरेरै सरकारले गर्नुपर्छ। त्यस कारणले गर्ने जुन प्रतिबद्धता सरकारले देखाएको छ त म चाहिँ व्यक्तिगत रूपमा त्यसलाई सकारात्मक मान्दछु र यसलाई सफल पार्नुपर्छ भन्ने ठान्दछु। खालि के मात्रै भने यो प्रक्रिया चाहिँ अब उहाँले कति मिलाउनु भएको छ मलाई ज्ञान त भएन, मेरो आफ्नै अनुभवले चाहिँ पहिले चाहिँ सकली र नकलीको चाहिँ छुट्याएर अनि नक्कलीहरूलाई चाहिँ विदा गरिदिइहाल्ने र सक्कलीहरूको चाहिँ व्यवस्थापन गरेर अनि उनीहरूलाई चाहिँ त्यो व्यवस्थापन गरेर पुनर्व्यवस्थापन गरेर अनि त्यहाँ चाहिँ खाली गर्ने, यो चाहिँ सुल्टो र सही तरिका हो। तर त्यसमा उहाँले कसरी सोचिराख्नु भएको छ? होइन, उहाँले त पहिले चाहिँ त्यहाँ उहाँहरूलाई विस्थापित गरेर त्यहाँ हटाएर टहरा हटाएर अनि त्यसपछि स्क्रिनिङ गर्ने भन्नुभएको छ उहाँहरूले, होइन, त्यसमा चाहिँ स्क्रिनिङ गर्ने, होल्डिङ सेन्टरमा राख्ने र अनि पुनर्स्थापना गर्ने भने तिनवटा चरणको गरे भने बुझ्छु, त्यो पनि ठिकै त छ। तर बढी राम्रो चाहिँ जस्तै मेरो पालामा यसरी सुरु गरेको थियो, पहिले उनीहरूको चाहिँ परिचय चाहिँ त्यहाँ छानबिन गरेर सकली नक्कली छुट्याउने अनि नक्कलीलाई पनि मैले त के गरेका थिएँ भने समयले फेरि नक्कली भनेर पनि अर्काले चाहिँ त्यहाँ कब्जा गरेर घर बनाउने अनि भाडामा दिने गर्छन् क्या त्यहाँ धेरै यसोहरूले। त्यसले त्यस्ता मान्छेहरू जो साँच्चै नै त्यहाँ बसेका मान्छेहरू छन् तिनलाई चाहिँ व्यवस्थापन गरेर त्यसरी भाडामा दिनेहरूलाई चाहिँ निकाल्ने यस्तो विधि अप्नाएको थियो। सायद अहिलेको सरकारले पनि त्यही गरेको होला भन्ने मेरो विश्वास हो। सफल होस् भन्ने म चाहना कामना गर्दछु र जे होस् अहिलेसम्म जो मुठभेटुट आदि जुन हुने गर्थ्यो त्यो भइरहेको भएको छैन, त्यो राम्रो पक्ष छ। सायद त्यहाँका चाहिँ जनताले पनि यो सरकारबाट बढी अपेक्षा गरेर सहयोग गरेका होलान्, कतिपय डरले भएले पनि त्यहाँ भए पनि होला, यसको चाहिँ छानबिन चाहिँ गरिराख्नुपर्छ र यसलाई सफल पार्नु सबैले मद्दत गर्नुपर्छ।
अब विगतमा विभिन्न कारणले होला गाउँबाट मानिसहरू सहर आए र विभिन्न तरिकाले यहाँ जसरी हुन्छ टिक्ने अवस्थामा ती व्यक्तिहरूले यो उपाय अवलम्बन गरेको पनि हुनसक्छ। तर अहिले अब डाक्टर साहब, अब गाउँबाट सहर मानिसहरू आउँदै गर्दा गाउँहरू रित्तो हुने तर गाउँमा चाहिँ भनौ न सबै सुविधाहरू बाटोदेखि खानेपानी बिजुली इन्टरनेट सेवादेखि सबै उपलब्ध हुँदा पनि गाउँहरू रित्तिएको अवस्था छ। एक हिसाबमा हेर्दा सहरी भागमा सुकुम्बासी भनौ न यो भूमिहीनहरू आवासविहीनहरू थुप्रिनुको कारण चाहिँ गाउँबाट मानिसहरू सहर पस्ने प्रवृत्तिले गर्दा हो। गाउँ रित्तो हुने, जग्गाहरू खाली हुने, घरहरू खाली हुने, बाटोको प्रयोग नहुने तर सहरमा मानिसहरू केन्द्रित हुने गर्दा अब यो समस्याले पनि अहिलेको अवस्था सिर्जना गरेको हो। अब यसलाई हटाउनका लागि अब यहाँ सहरी योजनाविद पनि हुनुहुन्छ, अब अहिले भइरहेका प्रयासहरू किन पर्याप्त देखिएका छैनन्, किन पर्याप्त हुँदैन, जसले चाहिँ यो क्रम अझै रोकिन सकेको छैन?
होइन, राम्रो र महत्वपूर्ण प्रश्न उठाउनुभयो। यो के हुन्छ भने क्या, यो राजनीतिक अर्थशास्त्र पोलिटिकल इकोनोमीको क्षेत्र हो यो। यो विकासको क्रममा सुरुमा चाहिँ हाम्रो अर्थतन्त्र जहिले नै कृषि प्रधान नै हुन्छ र त्यो पनि निर्वाहमुखी आफैले खेतीपाती गर्ने आफैले खाने त्यस्तो पहिले हुन्थ्यो। जब यसको चाहिँ अन्तर्राष्ट्रिय चाहिँ एउटा अर्थतन्त्रसँग अर्थतन्त्र जोडिँदै जान्छ, मान्छे चलायमान हुँदै जान्छन्, त्यस क्रममा चाहिँ कृषि ले मात्रै अर्थतन्त्र धान्न सक्दैन अनि मान्छेहरूको त्यो कृषिभन्दा उद्योग र सेवा क्षेत्रमा जो आम्दानी अलिक बढी हुन्छ त्यसको उत्पादकता पनि बढी हुन्छ, त्यो कारणले गर्दा मान्छे कृषि छोडेर चाहिँ सेवा र सहरी क्षेत्रतिर लाग्छन्, यो उद्योग धन्दातिर लाग्छन्। त्यो गर्ने क्रममा उद्योग धन्दा र सेवा क्षेत्रले भनेको चाहिँ सहर निर्माण गर्दा छरिएर त हुँदैन, एक ठाउँ झुरुम्मो भएर बस्नुपर्छ। त्यसले गर्दाखेरि गाउँ र सहरको चाहिँ विभेदीकरण हुने कारण चाहिँ त्यो हो। त्यसले हामी चाहिँ ढिलो औद्योगिकरण भएको हाम्रो अर्थतन्त्र भएको हुनाले कृषिमा धेरै मान्छे अल्झेर बसेका थिए। पछिल्लो चरणमा बल्ल यो औद्योगिक र सेवा क्षेत्रतिर चाहिँ विकास हुँदै गएर वैदेशिक रोजगारी तिर चाहिँ धेरै मान्छेहरू चाहिँ कोही बाध्यतावश कोही रहरले जुन जाने प्रक्रिया बढ्यो। त्यसले गर्दा गाउँ छोडेर सहर पस्नु स्वाभाविक प्रक्रिया हो एउटा चरणमा। जब पछि के हुन्छ भने ऐतिहासिक रूपमा फेरि जब चाहिँ फेरि गाउँतिर वातावरण बन्दै जान्छ, त्यहाँ पूर्वाधारहरू बन्दै जान्छन्, सेवा सुविधा बन्दै जान्छ, कृषिको आधुनिकरण हुँदै जान्छ, पर्यटन लगायतको विकास हुँदै जान्छ, उद्योग धन्दाको पनि विकास हुन्छ, अनि फेरि मान्छे क्रमशः गाउँतिर चाहिँ फर्कने र अथवा त्यो पेरी अर्बन एरिया भन्छन् सहरकै पनि अलिक काँठ भन्छौँ हाम्रो भाषामा अलिकति हामीले, त्यस्तो विकास हुँदै जान्छ भन्ने नियम हो। नेपाल चाहिँ अहिले ढिलो औद्योगिकरण भएको हुनाले अहिले गाउँ छोडेर सहर बस्ने प्रवृत्ति अहिले बढिया देखिएको हो, तर व्यवस्थित सहरीकरण गऱ्यौँ र हामीले जुन सङ्घ प्रदेश र स्थानीय तहको तिन तहको चाहिँ संहिताको जुन प्रयोग हामीले गरेका छौँ यसलाई सफल पार्न सक्यौँ र स्थानीय तहलाई बढी अधिकार सम्पन्न बलियो बनाउने वित्तीय ढङ्गले सबल बनाउने र त्यहाँ चाहिँ सेवा सुविधा दिएर जुन हुँदै पनि गयो क्रमशः गएको छ, अब त्यहाँ चाहिँ तिनीहरूलाई कृषिको चाहिँ आधुनिकीकरण र साना मध्यम उद्योगहरू र पर्यटन क्षेत्रको विकास यस्ता अवसर सिर्जना गऱ्यौँ भने अनि फेरि चाहिँ सानातिनो सहरहरू चाहिँ गाउँतिर बन्न थाल्छन् बजारहरू र यस्तो चाहिँ एकैचोटि एकै ठाउँमा मान्छे धेरै थुप्रेर प्रवृत्ति थुप्रिने प्रवृत्ति चाहिँ घट्छ। यो एउटा ऐतिहासिक प्रक्रिया नै हो। यो बुझेर नै राज्यले चाहिँ यसलाई ध्यान दिँदै हामी कुन स्टेजमा अहिले कुन चरणमा छौँ विकासको र राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा हाम्रो अर्थतन्त्र कसरी जोडिएको छ भन्ने कुरालाई ध्यान दिँदै नीति बनाइयो भने त्यो सफल हुन्छ र अबको यो सरकारले त्यो गरोस् भन्ने मेरो चाहिँ आग्रह छ। त्यसैले हामी सबैले पनि नागरिक समाजले पनि हाम्रो मिडियाले पनि यसलाई चाहिँ मुख्यतः हाम्रो जुन तिन तहको जुन सरकार छ ती सरकारलाई सफल पार्ने संहिताले सफल बनाउने र ठुला सहरहरूतिर मात्रै मान्छे छर्ने होइन अब साना मध्यम सहरहरू र गाउँतिर पनि बस्ने वातावरण बनाउने र हामी आफूले पनि उदाहरण दिने त्योहरू म आफै पनि अलिक अलिक आधा आधा सहर र गाउँमा बस्ने गर्न खोजेको चाहिँ गाउँ पनि बस्न सकिन्छ है बस्ने गर्नुपर्छ त्यो पनि राम्रो हुन्छ भन्ने एउटा सन्देश दिन खोजेको पनि हो। धन्यवाद।
भनेपछि अब यो केही समयपछि जुन अहिले भइरहेको अभ्यास छ स्थानीय सरकार अब सम्पन्न छ अधिकार प्राप्त छ ती सबै क्रियाकलापहरूले गर्दा अब केही वर्षपछि चाहिँ ग्रामीण भेगहरूमा पनि अहिले जुन खालको शहरी भागमा आउने प्रवृत्ति थियो त्यो चाहिँ बिस्तारै चाहिँ ग्रामीण भागमा सर्ने प्रवृत्ति होला भन्ने अनुमान गर्न सकिन्छ।
हो त्यो त्यसै भएको हुनाले म त आफू पहिले आफ्नै गाउँबाट नै बसेको बढी समय भएको हुनाले म घुमिरहेका हिँडिरहेका पनि हुन्छु। गाउँठाउँमा अहिले जसरी खास गरी स्थानीय तहहरू बने निर्वाचित सरकारहरू जुन बनेका छन् र हामीले अधिकार सम्पन्न पनि बनाएका छौँ भलै वित्तीय रूपमा अझै ती सबल बनिसकेका छैनन् त्यसले गर्दाखेरि चाहिँ विभिन्न जिल्लाहरूमा पनि सानातिनो सहरहरू बन्दै गएका फेरि हामीले जुन पूर्व पश्चिम उत्तर दक्षिण मार्गहरू जुन हामीले बनाएका छौँ खास गरी मध्य पहाडी लोकमार्ग जुन बनेको थियो मेरै पालामा पहल गरेर त्यो हेर्दाखेरि चाहिँ बिस्तारै चाहिँ सानातिना मध्यम सहरहरू चाहिँ बन्दै गएको अवस्था पनि छ। त्यसो भएको हुनाले त्यसलाई हामीले प्रवर्धन गर्नुपर्छ र त्यो नबनेसम्म पनि त्यसरी मान्छेलाई त्यो बल प्रयोग गर्न तपाईँ सक्नुहुन्न त्यो त सेवा सुविधा दिएर आकर्षित गर्ने कुरा हो र अहिले बढी चाहिँ हाम्रो चाहिँ युवा जनसङ्ख्या जो विदेशतिर चाहिँ रोजगारले गइराखेको छ उनीहरूले जुन कमाएर पैसाहरू पठाउँछन् त्यसले गर्दाखेरि चाहिँ बिस्तारै फेरि धेरै त ठुल्ठुला सहरतिर पनि छोराछोरी पढाउन आदि सुविधालाई बस्ने आउने गरेका छन् तर क्रमशः र साना मध्यम सहरहरूमा पनि त्यहाँ लगानी गर्ने घरघडी जोड्ने र त्यहाँ स्कुल र अरूको व्यवस्था स्वास्थ्य व्यवस्था गरेर त्यतै चाहिँ बसोबास गरी प्रवृत्ति बढ्दै पनि गएको छ। त्यसैले हामीले चाहिँ ती साना र मध्यम सहरहरूको विकासमा चाहिँ बढी जोड दिने र ठुला सहर काठमाडौँ जस्ताका जुन समस्याहरू छन् तिनलाई चाहिँ व्यवस्थित ढङ्गले हल गर्ने यसरी जानु नै एउटा सन्तुलित विकासको चाहिँ सही तरिका हुन्छ भन्ने मलाई लाग्छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँग कुराकानी गरिरहेका छौं। अब डाक्टर साहब अब यो सरकार बनेको आज एक महिना पूरा भएको छ एक हिसाबमा नयाँ पुस्ता योले यो सरकार अगाडि बढाउँदैछ सरकारको नेतृत्व गरिरहेका छन्। अब यहाँले विगतदेखि नै नयाँ पुस्ता चाहिँ राजनीतिमा आउनुपर्छ पुस्तान्तरण गर्नुपर्छ भन्ने भनाई राख्दै आउनुभएको थियो र यसपालि चाहिँ अब नयाँ पुस्ताले सरकारको नेतृत्व गरिरहेका छन्, सरकार चलाइरहेका छन्। अब यो हिसाबमा सरकारले एक महिना पूरा गर्दै गर्दा सरकारको एक किसिमको भनौं न यो गराई देखिएको छ, यहाँले कसरी हेर्नु भएको छ? अब यो एक महिनाको अवधिमा सरकारले गरेका कामहरूबाट आगामी संकेत चाहिँ के दिँदैछन्? सरकारले के दिँदैछ?
हो, यहाँलाई थाहै छ, 72 सालमा संविधान जारी भएपछि म मुख्यत म र अन्य साथीहरू लगायतले नै हामीले अब नयाँ युगमा नेपाल प्रवेश गर्यो, अब राजनीतिको पनि एउटा पुनर् संश्लेषण हुनुपर्छ र नयाँ ढङ्गले वैकल्पिक राजनीति अगाडि बढ्नुपर्छ भन्ने जुन अभियान हामीले सुरु गर्यौँ, विभिन्न बाङ्गोटिङ्गो यात्रा हुँदै अहिले अब राष्ट्रपा पार्टीले नै दुईटै झनै नजिकै बहुमत ल्याएर बालनजीहरू जस्ता नयाँ युवाहरू पनि अगाडि आएर यो जुन सरकार बनेको छ, म चाहिँ यो नयाँ र वैकल्पिक राजनीति अभियानकै एउटा चाहिँ कडी हो, सफल कडी हो भन्ने ठान्दछु र उहाँलाई मैले शुभकामना दिँदै आएको छु। भले कमी कमजोरी त हुन्छन्, प्रवृत्तिहरू हुन्छन्, फेरि लोकतन्त्रमा एउटै पार्टी मात्रै होइन, बहुदलीय प्रतिस्पर्धा पनि हुनुपर्छ, तर अहिले यो जुन सरकार आएको छ त्यसलाई मेरो चाहिँ शुभकामना नै छ र उहाँले एक महिना म गरेका प्रयासहरू मूलत सकारात्मक नै देख्छु। अब केही त फेरि के हुन्छ भने अब राज्य संयन्त्र उही पुरानै हुन्छ, अनि नयाँ गएका मानिसहरूले गरे देखाउँ भन्ने सोच त लाग्छ, तर चाहिँ त्यहाँको विधि प्रक्रिया अहिले दिँदैन, त्यसले गर्दाखेरि पनि अलमल अलि अप्ठ्यारो त पर्छ, तर उहाँले पनि सिक्दै जानु होला। तर समग्रमा एक महिनामा जुन उहाँहरूले पहलहरू गरिराख्नु भएको छ म चाहिँ त्यसलाई सकारात्मक मान्छु, त्यसरी मेरो चाहिँ उहाँहरूले चाहिँ सुझाव मैले खुला दिने गरेको पनि छु, भेट्छ पनि भन्ने गरेको छु, विगतका अनुभवबाट पनि सिकेर राष्ट्रिय अन्तरिक्ष अनुभवबाट पनि सिकेर उहाँहरू अगाडि बढ्नुपर्छ र संस्थाहरू जुन हाम्रा कमजोर छन् इन्स्टिट्युसनहरू तिनलाई बलियो पार्ने ढङ्गले पनि जानुपर्छ र अहिले एक महिनाको संक्षिप्तमा तपाईँको प्रतिक्रिया भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ उहाँहरूलाई चाहिँ सकारात्मक रूपमा नै बढी सकारात्मक केही कमी कमजोरी भएको चाहिँ म देख्छु र मेरो चाहिँ उहाँहरूले शुभकामना छ।
भनेपछि एक महिनाको यो अवधिलाई हेर्दा यहाँले चाहिँ संकेत राम्रो देख्नु भएको छ?
अहिलेसम्मको संकेत राम्रो, के गर्छु भन्ने जुन उहाँको अठोट हो र जनताले नि गरोस् भन्ने जुन चाहना छ त्यसो नभई उहाँले गरिराख्नु भएको छ, तर केही कठिनाइहरू छन् कि त संस्थागत हाम्रा संस्थाहरू बलिया छैनन् एउटा त्यो कारण, अर्को उहाँहरूको पनि अनुभव कति त राजनीति भने त गर्दै सिक्दै पनि जाने कुरा हो, किनकि किताबबाट मात्रै सबै सिकिँदैन, त्यसले गरेर पनि सिक्नुपर्छ, त्यसैले उहाँहरूले पनि गरिदिए अलिक केही कमी कमजोरी सिक्दै पनि जाँदै हुनुहुन्छ, त्यस अर्थमा चाहिँ उहाँलाई को प्रयत्नलाई सकारात्मकै मान्नुपर्छ।
अब जसरी फागुन 21 गते निर्वाचन भयो, यो निर्वाचनले नयाँ दल भनौँ नयाँ पुस्तालाई चाहिँ जनताले रुचाएको पाइयो, तर पुराना पार्टीहरूलाई चाहिँ यसरी खुम्चिनुपर्ने अवस्था आयो, यसको कारण चाहिँ के देख्नुहुन्छ खास यहाँले समीक्षा गर्दा चाहिँ?
होइन, यो त प्रकृतिको नियमै हो नि त, जे जन्मन्छ हुर्कन्छ मर्छ भनेको त्यो नियम त सबैतिर लागू हुन्छ, राजनीतिक दलहरू भनेका पनि एउटा खास कालखण्डमा, फेरि उहाँलाई सराप्ने गाली गरी पछिमा चाहिँ छैन, यसरी चाहिँ खराब बदमा चोर भन्छन् भने त्यसो भन्नु हुँदैन, हाम्रो पुस्ता भन्छु मैले, हामी बिबी कोइराला पुष्पलालहरूको पुस्ता 2007 सालदेखि उहाँहरूले लोकतन्त्रलाई प्रयत्न गर्नुभयो, पछि हामी पुस्ता भने हामी भन्नाले बढी चाहिँ बाबुराम प्रचण्ड अरूको पुस्तासम्म आइपुग्दाखेरि त्यो लोकतान्त्रिकरणको प्रक्रियाबाट हामीले पुरा गऱ्यौँ, संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भयो, राजनीति अधिकार त प्राप्त भयो, तर जनतालाई फेरि चाहिएको त सुशासन र आर्थिक विकास र समृद्धि हो, देशभित्र रोजगारी हो, शिक्षा स्वास्थ्यको चाहिँ ग्यारेन्टी हो, सबैलाई आवास लगायत सुविधा हो, त्यसको निम्ति फरक ढङ्गको राजनीति गर्नुपर्थ्यो, पुरानो राजनीतिक दलहरूले लोकतन्त्र ल्याउने हदसम्म त भूमिका निर्वाह गरे, तर चाहिँ यो सुशासन र समृद्धिको राजनीति गर्न उनीहरू चाहिँ सफल भएनन्, त्यस अर्थ भने नयाँ आउनुपर्छ भने म जस्ता मान्छेले अलिक परसँग देखेर नै अनुभवको आधारमा भनेको कुरा पनि थियो, त्यही क्रममा नै यो नयाँ वैकल्पिक शक्तिहरू आउनु पनि स्वाभाविक छ, त्यसले अब पुरानाले चाहिँ अब विदा लिने हो र नयाँ चाहिँ अगाडि आउने हो, यो नै इतिहासको नियम हो, यसलाई हामीले त्यही ढङ्गले बुझ्नुपर्छ।
अब त्यसो भए हामी अन्त्य अन्त्यतिर आइपुगेका छौँ, अब यहाँ जस्ता अनि पुराना पार्टीहरूको भूमिका चाहिँ अब कस्तो हुन्छ, अब कस्तो हुनुपर्छ?
अहिले म त एउटा लोकतान्त्रिकरणको प्रक्रियामा नै सहभागी भएर अब यो नयाँ राजनीतिमा लाग्नुपर्छ भन्ने मान्छे परे म अलिक फरक खालको तपाईँलाई थाहै छ होइन, त्यसले म उमेरले 70 नागे पनि विचारमा चाहिँ अलिक नयाँ विश्वमा के भइरहेछ, अरू देशले कसरी विकसित गरे, हाम्रो के भइरहेछ भन्ने चासो राख्ने भएको हुनाले नयाँ बन्नुपर्छ, नयाँलाई साथ दिनुपर्छ भन्ने नै मेरो सोच हो, मेरो त पुरानो पिँढीका पुरानो नेता साथीहरूलाई पनि सक्नुहुन्छ नयाँलाई सहयोग गरौँ, नसके चाहिँ नबिथल्नुहोस् भनेर भनिराखेको हुन्छ उहाँहरूलाई। त्यसले बढी चाहिँ अब हामीले नयाँ पुस्तालाई नै अगाडि सार्नुपर्छ। नयाँ पुस्ता सँगसँगै नयाँ विचार नीति योजना पनि चाहिन्छ है। त्यसपछि विचारविहीन भन्ने पनि हुँदैन। अहिलेको युज हुँदो पछिल्लो ज्ञान विज्ञानमा आधारित वैज्ञानिक विचारलाई बोकेर नै अगाडि जानुपर्छ। त्यसमा चाहिँ मेरो साथ सहयोग रहन्छ र अहिले जुन शक्तिहरू उदय भइरहेका छन् उहाँहरूलाई चाहिँ मेरो साथ सहयोग र शुभकामना रहन्छ।
हुन्छ त डाक्टर साहब, आजको लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो। रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँग। विशेष गरी सरकारले हिजोदेखि नदी किनारका बस्तीहरू, अव्यवस्थित बस्तीहरू हटाउने कार्य शुरू गरेको छ र यो बस्तीहरू हटाउँदै गर्दा सरकारले ती बस्तीहरूमा बसोबास गरिरहेका भूमिहीनहरूलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने सन्दर्भसँगै अहिलेको सरकारले चालेका कदम र अहिलेको समसामयिक विषयमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।